نحمده ونصلي على رسوله الكريم اما بعد فاوص بالله من الشيطان الرجيم اسلام کی چار بنیادیں اس میں سے ہم آج چوتھی بنیاد اور آخری بات معاملات پہ بات کریں گے کتاب کے اعتبار سے پیج نمبر 96 ہے تھوڑی سی بات لفظ معاملات پہ کریں اگر آپ غور کریں تو اس لفظ کے اندر روٹ کیا ہے دیکھ کے سوچئے عین میم لام آپ دیکھیے کہ ان الذین آمنوا وعملوا الصالحات آپ اس جملے کو لکھیے تھوڑا سا آپ کو سوچنے کا انداز دے کر اس بات پہ چلیں گے بے شک وہ لوگ جو ایمان لائے وعملوا الصالحات اور انہوں نے اچھے عمل کیے یہ دو چیزیں ساتھ ساتھ چلتی ہیں نا آمنوا کے تعلق میں تعلق باللہ ٹھیک ہے اللہ کے حقوق ادا کرنا حقوق اللہ کہہ لیجئے جب ایمان لے آتے ہیں تو اس کا پھل کیا ہے عامل الصالحات بات واضح عمل صالح پھل ہے ایمان کا جیسا ایمان کا بیج ہوگا ویسے ہی عمل صالح ہوں گے وہی روٹ جو لفظ عمل کا تھا وہی معاملات کا تو آپ کہہ سکتے ہیں کہ اس وقت ہم دین کے درخت میں پھل پہ پہنچے ہوئے ہیں معاملات پورے دین کا پھل ہیں جس چیز کی دعوت اللہ تعالیٰ انسان کو ایمان لانے کے بعد دیتے ہیں اس کا عملی اظہار معاملات میں جھلکتا ہے ابھی تک جو کچھ ہم نے پڑھا نا عقائد پھر عبادات پھر اخلاق یہ ساری پریپریشنز تھی تیاریاں تھیں اللہ تعالیٰ ایک ایسا خوبصورت انسان تیار کر رہے تھے کہ جو دوسروں میں جب نکلے تو خوبصورت معاملات کرے اسی طرح سے اگر ہم درخت کی ایک چھوٹی سی پکچر اپنے نوٹس میں بنا لیں آپ کو ادھر اسکرین پہ بھی بعد میں انشاءاللہ دکھائیں گے اس ٹاپک کے پورا ہونے پہ کہ سب سے پہلے جڑے بیج تھا تو جڑوں میں بدلا بیج اللہ کی محبت تھی جڑیں تعلق باللہ کی تھی جس میں توکل شکر صبر اللہ سے پیار اللہ کا خوف اللہ سے امیدیں سب کچھ آ گیا اس کے بعد اس میں سے کومپل نکلی جو بعد میں تنے کی شکل میں ڈھلی یہ عبادات تھی نماز روزہ حج زکوٰۃ کون سا بیج تھا پتہ چلتا ہے جب پودا باہر نکلتا ہے گویا کہ اللہ سے تعلق کا اظہار عبادات کی صورت میں اس کے بعد ہم جب تنے سے اوپر گئے تو پتے تھے پتے کیا تھے اخلاقیات تھی جو آپ پڑھ چکے ہیں آپ دیکھیے کہ درختوں میں پتے جو ہوتے ہیں نا یہ فلٹریشن کا کام کرتے ہیں معاشرے کو آکسیجن دیتے اور کاربن ڈائی آکسائڈ ایبزارب کرتے ہیں جذب کرتے ہیں اسی طرح ایک مومن کا اخلاق دوسروں کو سکون دینے والا ہوتا ہے ایک سچا مومن اپنے اخلاق کے زور پہ سوسائٹی کو آکسیجن دیتا ہے اسی لیے جب آپ کا کسی اچھے انسان سے واسطہ پڑتا ہے نا تو آپ کو خوشی کا احساس ہوتا ہے آپ کو اس سے ملنے کو دل کرتا ہے اب درخت تو پورا ہو گیا لیکن کس چیز کا درخت ہے وہ بیج کینو کا تھا سنترے کا تھا لیمو کا تھا یہ پھلوں سے پتہ چلے گا تو کسی درخت کو لگانے کے بعد کسان کی نظر اس سے حاصل ہونے والے پھل کی صورت ہوتی ہے مزے کی بات دیکھیے گا کہ جو پھل والے درخت ہیں نا مثلاً آم کینو کیلا انار سیب ناشپتی ان کا تو پھل ہے لیکن آپ بہت سارے درخت ایسے اپنے ارد گرد دیکھتے ہیں جس پہ پھل نہیں ہوتا ان کا کیا کام ہوتا ہے سایہ دینا آکسیجن دینا آپ کہہ سکتے کہ جو ارد گرد درخت لگے ہوئے ہمیں اپنے دکھتے ہیں نا یہ آکسیجن پروڈیوسنگ فیکٹریز ہیں بالکل اسی طرح سے جیسے کہ ایک انسان کو ضروری نہیں کہ کسی درخت سے پھل ملے اس کے باوجود اس درخت کا معاملہ خوبصورت ہی ہوتا ہے جس طرح ہر درخت پہ پھل نہیں لگتے نا اسی طرح ہر شخص کے معاملات دوسروں سے فرق ہوں گے شادی نہیں ہوئی تو آپ کیسی بیوی ہیں ایک بیوی ہونے کے ناطے سے آپ کے کیا پرائز تھے اس کی ضرورت ہی نہیں پڑے گی اللہ نے آپ کو ماں باپ نہیں بنایا تو اولاد کے حقوق سے آپ محروم ہیں شکر کیا آپ کو دیا ہی نہیں بات سمجھ رہے ہیں درخت پورا ہو گیا دین کا اب معاملات ضرورتاً پیش آئیں گے. کئی ایسے لوگ ہیں ان کے معاملے اتنے مختصر، نہ لینا نہ دینا، بس ایک بچہ ہے وہ پیدا ہوا، ماں بھی مر گئی، کچھ عرصے بعد باپ بھی چلا گیا، نہ کوئی بھائی نہ بہن، نانی دادی کسی نے پرورش کر دی، تھوڑا سا بچہ بڑا ہوا وہ بھی مر گیا. تو آپ دیکھیں تو وہ انسان اپنے قریبی معاملات میں تو کسی کا جواب دے نہیں ہے نا، نہ اس کو بیٹا ہونے کا حق ادا کرنا ہے، نہ بھائی ہونے کا، نہ بہن ہونے کا، ٹھیک ہے؟ یعنی اس کو قریبی لوگوں سے معاملہ نہیں پڑے گا. پھر آگے جا کر دوسرے لوگوں سے، ایکسٹینڈڈ فیملی یا پھر سوسائٹی میں جب نکلیں گے تو معاملوں کی فرق پڑے گی. کسی کا بس ایک پھل ہوتا ہے، مطلب کینو کا درخت ہے نا، اس میں صرف کینو اگیں گے. آپ یہ نہیں ایکسپیکٹ کر سکتے کہ اس پہ کیلا بھی اگے. ہاں کینو کیسا ہے، اس کی قسم کیا ہے، وہ کیا ہے. تو بالکل معاملات کا تعلق پرسن ٹو پرسن ہے. ایک عورت ہے، بیٹی بھی ہے، بہن بھی ہے، بیوی بھی بن گئی، بہو بھی بنی کسی کی، کل ماں بھی بنے گی. اب پانچ ڈوریاں تو اس کی رشتوں کے ہیں نا، تو آپ کہہ سکتے کہ اس کے درخت پہ پانچ قسم کے پھل اگیں گے. اس کو ہر روپ میں اپنا ٹیسٹ دینا ہے. بہن، بیوی، بیٹی ہونے کے ناطے اس نے اپنی ذمہ داریوں کو نبھانا ہے. تو معاملات کیا ہیں؟ دو کے بیچ کی ڈیلنگ یا بہت ساروں کے بیچ کی. اگر ہم اس کو تھوڑا سا دیکھیں تو اسلام دو چیزوں کا نام ہے، ایک حقوق اللہ اور دوسرے حقوق العباد. عقائد اور عبادات حقوق اللہ ہے اور اخلاقیات و معاملات دونوں حقوق العباد ہیں. اخلاق انسان کی ذہنی، روحانی اور قلبی کیفیت کو تیار کرتے ہیں کہ کس طرح سے حقوق العباد تیار کیے جائیں. جملہ ہائی لائٹ کر لیں. یہ بالکل ایسی ہے، اگر آپ نے تھوڑی سی باٹنی پڑھی ہے نا، تو درخت کے ڈفرینٹ پارٹس جو ہوتے ہیں نا، وہ مل کر اس کے پھل کو پانے کی تیاری کرتے ہیں. جیسے پتے ہیں نا، تو وہ کسی درخت کے پھپھڑے ہوتے ہیں، آکسیجن اور کاربن کے ساتھ ڈیل کرتے ہیں. تو جو آپ کا پیچھے اخلاق ہم نے اتنی ڈیٹیل سے پڑھا نا، یہ ذہنی طور پہ بھی یعنی مینٹل، روحانی طور پہ یعنی اسپرچولی، اور قلبی طور پہ یعنی بائی ہارٹ، آپ کو پریپیئر کر دیتے ہیں کہ آپ نے اب لوگوں کے معاملے کیسے ڈیل کرنے ہیں. آپس میں انسانوں کا کیا برتاؤ ہو، انسان کا دوسری مخلوقات سے کیا سلوک ہو، جبکہ معاملات اس کا نتیجہ ہوتے ہیں. لکھ لے معاملات کے نیچے فروٹ. معاملات جس طرح نتیجہ ہیں ایک انسان کے اخلاق کا، اسی طرح پھل نتیجہ ہے کسی درخت کی باقی ساری چیزوں کے کوآرڈینیشن کا. مثلاً اگر عقائد درست ہوں گے تو درست عبادات اس کا نتیجہ بن جائیں گی. عقائد بھی درست ہوں اور عبادات بھی درست ہوں تو اخلاقی تربیت خود بخود ہونے لگ جاتی ہے. اخلاق کا ہماری روزمرہ زندگیوں پر اثر پڑتا ہے. ہماری تجارت، زراعت، ملازمت، لین دین اور ہمارے معاملات از خود درست ہو جاتے ہیں، اور یہی دین کا اصل مقصد ہے. تو پھر آج آپ کو ایک بات کلیئر ہونی چاہیے، اور وہ کیا ہے؟ کون شخص کتنا دیندار ہے اس کا پتہ کیسے چلے گا؟ سوچیے ذرا. عقائد سے؟ نہیں، وہ تو دل میں چھپا ہوا ہے. عبادات سے؟ نہیں، وہ تو اس کا اور اللہ کا معاملہ ہے. اس کا پتہ اس کے اخلاق اور اس کے معاملات سے. کل اس سے واسطہ پڑے گا تو کیا ہوگا؟ تو آئیے دیکھیے کہ حقیقی دینداری کیا ہوتی ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، الدین المعاملہ، دین معاملات کی درستگی کا نام ہے. ہم جب یہ کہتے ہیں کہ معاشرے میں دینداری کی فضا پیدا ہو گئی ہے، تو ہم یہ سمجھتے ہیں کہ اس سے مراد شاید یہی ہے کہ لوگ ہاتھوں میں تسبیحیں لیے ہوئے کسی کونے میں بیٹھے اللہ اللہ کر رہے ہوں گے. یہ غلط تصور ہے. اصل میں دینداری اس بات کا نام ہے کہ میں بے کھٹک اپنا سرمایہ آپ کو دے دوں، کہ آپ میری طرف سے سرمایہ کاری کریں، اور ایسا کرتے ہوئے مجھے آپ کی طرف سے کوئی خوف نہ ہو کہ آپ میری رقم کہیں ہڑپ نہ کر جائیں. یہ ہے دین کی فضا. ذرا رک کے اس کو جذب کرے. کسی بندے کی دینداری اس بات سے پتہ چلتی ہے کہ دوسرے اس پہ کتنا ٹرسٹ کرتے ہیں. مالی معاملے سے بھی اس کا تعلق ہو گیا. اسی طرح سے میں حج پر جا رہا ہوں اور میں اپنے ہمسائے سے کہہ دوں کہ دیکھو یہ میرے بچے بچیاں چھوٹے اور نادان ہیں، ان کی سرپرستی، تربیت اور حفاظت میں اللہ کے بعد آپ کو سونپتا ہوں، اور مجھے اپنے ہر ہمسائے پر پورا اعتماد ہو کہ میرے بعد میرے ہونے یا نہ ہونے سے کوئی خاص فرق نہیں پڑے گا. دین اس بات کا نام ہے کہ میں تنہا بغیر کسی باڈی گارڈ کے دور دراز کسی ایسے علاقے میں سفر کروں جہاں پر زیادہ آبادی نہیں، فوج نہیں، پولیس نہیں، لیکن مجھے اپنی جان مال اور اپنے سرمایہ کا جو میرے پاس ہو کوئی خطرہ نہ ہو. سمجھ آئے؟ کون سی اسٹیٹ دینداری والی اسٹیٹ ہے یا کون سا ملک دیندار ملک ہے جہاں لوگوں کی جان مال حفاظت میں ہو. اسی طرح سے اجتماعی عدل. افسوس کی بات یہ ہے کہ ابھی تک ہمارا دین کے بارے میں تصور ہی نہیں بنا. اب دیکھیں جسے ہم دین کی اجتماعی فضا کہتے ہیں، اسے سورت حدید میں اس طرح سے بیان کیا گیا، لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الكتاب معهم الكتاب والميزان ليقوم الناس بالقسط. بے شک ہم نے اپنے رسولوں کو کھلی کھلی نشانیاں دے کر بھیجا، ان کے ساتھ ہم نے کتاب بھیجی، ترازو بھیجا، تاکہ لوگ سب کے سب مل جل کے انصاف پر قائم ہو جائیں. یہ آیت نمبر 25 ہے. کیا پتہ چلا کہ رسولوں کے آنے کا مقصد اور کتابوں کے بھیجے جانے کا مقصد لوگوں کو عدل انصاف دینا، یعنی ایک ایسا میزان جو ہر شخص کے ضمیر، ہر شخص کی شخصیت میں نصب کر دیا گیا ہو، ہر ایک کو پتہ ہو کہ یہ میرا حق ہے، یہ میرے ساتھی کا حق ہے، حق ادا کرتے ہوئے یہ احتیاط کرے کہ اپنے حق سے بھی کچھ نہ کچھ دے تاکہ کہیں آخرت میں اس پر گرفت نہ ہو، تھوڑا سا بھی کسی کا حق اس کی طرف نہ رہ جائے. اسی بات پر آپ نے فرمایا، سودا تولتے ہوئے ڈنڈی کو مال کی طرف جھکایا کرو. بات واضح؟ آپ دیکھیے کہ یہاں میزان کی بات ہے نا، تو تھوڑا سا میں آپ کی مدد کروں. ایک عدالت قیامت کے دن قائم ہوگی نا، سب کھڑے ہوں گے، یوم یقوم الناس لرب العالمین، سب لوگ اپنے رب عالمین کے سامنے کھڑے ہوں گے. اچھا وہاں ہم کیا کہتے ہیں، فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَشَرًّا يَرَهُ. ٹھیک ہے، وہاں چھوٹی چھوٹی نیکیاں اور بدیاں دیکھی جائیں گی. جو عدالت قیامت کے دن قائم ہوگی نا انسانیت پہ، مومن کے اوپر وہ عدالت دنیا میں قائم ہوتی ہے. کس صورت میں؟ کیا نام ہے اس عدالت کا؟ نفس لوامہ، جس کو ہم لوگ ضمیر کہتے ہیں. بالکل صحیح. ایک مومن ہر وقت اپنے ضمیر کی عدالت میں کھڑا ہوتا ہے، وہاں بھی ذرے ذرے کو دیکھے گا نا، یہاں بھی دیکھتا ہے. اسی لیے آپ دیکھیے کہ چھوٹی سے چھوٹی آپ نیکی کریں نا تو آپ کو احساس ہو جاتا ہے، اور چھوٹی سے چھوٹی برائی کریں نا تو اندر کلک ضرور آتا ہے، ایک کسک آتی ہے. کسی کو نہیں پتا چلا آپ نے کیا خیانت کی، لیکن آپ کو پتا، آپ نے نقل ماری، آپ نے کسی سے پوچھ کے کام کر لیا، آپ نے کسی کا دیکھ کے کوئی کام کر لیا، آپ کو یاد رہے گا. یہ چیز بندے کو پھر بعد میں سیدھا کرتی ہے. لیکن اگر بندہ علم سے دور ہو اور نفس لوامہ کو بالکل ہی پیچھے ڈال کر نفس ہمارہ پہ جھک جائے تو پھر احساس ہی ختم ہو جاتا. تو کیا پتہ چلا کہ قیامت کے دن کوئی زیادہ اچانک معاملہ نہیں ہوگا. قیامت کے دن ایمان والے کا ریزلٹ ان ایکسپیکٹڈ نہیں ہوگا. اس کو پہلے ہی پتا تھا، اس کو پتا تھا میں نے یہ خیانتیں کی ہوئی ہیں. ہاں یہ ہو سکتا ہے کہ اس کو اللہ نے معاف کر دیا لیکن وہ رو رہا ہے، اس کو اپنے گناہ یاد آ رہے ہیں لیکن پتہ چلا اللہ نے کسی دوسرے کھاتے سے اس کی کمی دور کر دی. یہ ہو سکتا ہے، اور اس سے اپوزٹ بھی ہو سکتا ہے. کچھ لوگ بڑے نیک بنے بیٹھے ہوں اپنے گمان میں، لیکن کوئی ایک ایسی بات، کوئی ایسی حق تلفی، کوئی ایسی خیانت سامنے آ جائے کہ یوم التغابن بن جائے، وہ دن غبن کا دن بن جائے. عام طور پہ لوگوں کے معاملے قیامت کے دن بالکل اندازوں کے مطابق ہوں گے، کیونکہ اللہ نے اندر ایک میزان رکھا ہوا ہے. پھر اسی طرح سے لِيَكُومَ النَّاسُ بِالْقِسْطِ، اصل مقصود یہ ہے کہ سب کے سب لوگ انصاف پر قائم ہو جائیں، کسی کو بتانے کی ضرورت نہ پڑے کہ تم ڈنڈی مار رہے ہو، میاں میرا حق یہ نہیں اس سے زیادہ بنتا ہے، بلکہ یہ بتانا پڑے کہ بھائی تم اپنے ساتھ زیادتی نہ کرو، میرا حق اتنا بنتا تھا، تم زیادہ دے رہے ہو. جب اسلام آ گیا تو اکثر صحابہ میں یہ تکرار ہو جایا کرتی تھی کہ تم جو یہ مال مجھے فروخت کر رہے ہو اس کی قیمت تم مجھ سے بہت کم لے رہے ہو، اور زبردستی اس کی قیمت زیادہ دیتے تھے. آج ایسا ہو سکتا ہے؟ آپ اپنے ملکوں کو ذرا دیکھیں، ہاں تو آپ کو لگتا ہے کہ ہمارے یہ معاملے درست ہیں؟ ہم کہتے ہیں چھین لو جس سے جو چھیننا، بھاگتے چور کی لنگوٹی سے ہی، اور اس طرح سے ہم ایک دوسرے سے اپنا مال لینا چاہتے ہیں. ہر بندہ یہ کہتا ہے مجھے زیادہ مل جائے، اور صحابہ کیا کہتے تھے، یہ تم سستا دے رہے ہو. یہ کمی ہے، یہ تم میرے ساتھ زیادتی نہ کرو. آپ دیکھیں چھوٹا سا گناہ ہوتا تھا، صحابہ اللہ کے نبی کے پاس آ جاتے تھے، گناہ کر کے گناہگار گھر نہیں جاتا تھا، آپ کے پاس آ جاتا تھا. تو یہ ضمیر اٹھانے کا وقت ہے. آج بھی اگر علمام ہو تو لوگوں کے ضمیر کی عدالت اتنی سٹرونگ ہے کہ یہ باہر کی عدالتوں کو دیکھنا اور وہاں دھکے کھانا اس کی ضرورت ہی نہیں پڑے گی. آج بھی میرا خیال ہے کہ سب سے زیادہ پلیوٹیڈ اور تعفن والی جگہ جو وہ ہماری وہ جگہ جہاں مقدمے چلتے ہیں. فلموں میں تو آپ نے بہت ایک خوبصورت سجا سجایا سین دیکھا ہوگا نا، ایک اچھا سا ہال بنا ہوا اور جج صاحب بیٹھے اور دو طرف لوگ کھڑے ہیں اور پرسکون سے. لیکن اس وقت ہمارے ملکوں میں جو کرپشن کی انتہا ہے نا، وہ عدالتوں اور تھانوں کے باہر ہے، کیونکہ وہاں ساری مجبوریوں کے مارے ہوئے آتے ہیں، پیسے دے دے کے کھاتے بھی اور کھلاتے بھی ہیں. مجرم بچ جاتے ہیں اور افسروں کو رشوتیں دے کر ان کے پیٹ میں آگ بھرتے ہیں. تو یہ کس چیز کی کمی ہے؟ علم کی کمی ہے. آج اگر آپ کی حکومت، میری حکومت علم پر مال لگانے لگ جائے تو ان کو چوروں کو اور ڈاکوؤں کو پکڑنے پہ اتنا پیسہ نہ لگانا پڑے. جب ہم لوگوں کو دین نہیں دیتے نا تو پیسہ سارا ہمارا کہیں اور لگ ہی جاتا ہے. یہ چیز ہر ایک کے ساتھ ہے. آپ اپنے بچوں کے علم پہ پیسہ نہیں لگا رہے نا، ان کو دین سکھانے میں ایفرٹ نہیں کر رہے، تو آپ دیکھیے گا کہ آپ کو ان کے الٹے سیدھے مطالبے پورے کرنے میں پیسہ لگانا پڑے گا. بے تکے خرچے ان کی طرف سے آپ کو پڑ جائیں گے، بیکار قسم کے وہ معاملات میں پھنس جائیں گے، آپ کو پیسہ دے کے جان چھڑانی پڑے گی. سب سے سیکیور انویسٹمنٹ علم کی انویسٹمنٹ ہے. سب سے زیادہ زندگی کا سکون آپ کو علم حاصل کر کے ہوگا، کیونکہ اس کے بعد آپ کی زندگی میں بہت زیادہ دوسروں کا انوالومنٹ نہیں رہتا، آپ خود اپنی فکر کرنے لگ جاتے ہیں. ایک واقعہ آپ نے بھی سنا ہوگا کہ ایک شخص نے دوسرے سے زمین لی، جو ہی زمین پر اس شخص نے قبضہ کیا، کھدائی کی تو زمین میں سے بکس نکلا، کھول کے دیکھا تو اس میں سونا تھا. اب آپ سوچیے ذرا، آج کا دور ہوتا فوراً چھپا لو. نہیں، خریدنے والے نے مالک کو بلایا، کہا کہ یہ زمین میں نے تم سے خریدی ہے تو اس میں سے یہ خزانہ نکلا. تو میں نے تو تم سے زمین خریدی ہے، خزانہ تو نہیں لیا، یہ تمہاری امانت ہے، لے جاؤ. اچھا دوسرا کہتا، لاؤ جی شکر ہے، جلدی کرو، وہ تو میرے ابا کا تھا. نہیں، دوسرے نے جواب دیا کہ میں نے جو زمین بیچی ہے تو میں نے کوئی زمین کھود کے تھوڑی دیکھی تھی، مجھے کیا پتہ اس کے اندر کیا ہوگا، تو میں نے زمین تمہیں بیچ دی، اب یہ نکلا تو تمہارا، یہ تمہارا ہوگا، نکلنا ہوتا تو پہلے میرے سامنے نکل آتا. بات بھی صحیح ہے، یہ میرا نہیں ہے. اس نے کہا نہیں، میں نہیں مانوں گا، یہ تو ناانصافی ہے، تم یہ لے لو ورنہ اپنی چیز واپس لے لو. اب آپ سوچیے، مقدمہ قاضی کے پاس گیا. آج کا دور ہوتا تو قاضی کے پاس مقدمہ کیسے جاتا؟ اس کو بھنک پڑ جاتی نا، اس کی زمین سے کچھ نکلا، وہ جا کے مقدمہ کر دیتا. خیر، مقدمے میں قاضی صاحب کے سامنے بات رکھی کہ یہ خزانہ کس کو ملے، تو قاضی صاحب بھی عقل مند تھے، کہنے لگے کہ تمہارا کوئی بیٹا ہے؟ اس نے کہا ہے. دوسرے سے پوچھا، تمہاری کوئی بیٹی ہے؟ کہا ہے. کہا پھر ایسا کرو، دونوں کا رشتہ کر دو اور خزانہ ان کو دے دو. دونوں کا رشتہ کر کے خزانہ ان کو دے دیا. یہ ہے لیقوم الناس بالقسط، تاکہ لوگ عدل پر قائم ہو جائیں. سچ بتائیں، آج خواب میں بھی ہم سوچ سکتے ہیں اتنا انصاف، اتنی لوگوں کو خوف کی کیفیت. پھر اسی طرح ایک واقعہ میں نے کئی دفعہ سنایا بھی ہے کہ ایک شخص تھے تو ان کو مال غنیمت میں زمین کے دو ٹکڑے مل گئے، تو انہوں نے کہا کہ میرے پاس ایک کافی ہے، دوسرا اس کو دے دیتا ہوں. اس کے پاس نہیں، اس کو بلایا، کہا بھائی یہ میرے پاس زمین کے دو ٹکڑے ہیں، ایک میں رکھ لیتا، ایک تم رکھ لو. دل کتنا بڑا تھا. ہم کہتے نہیں، ایک اور بھی ساتھ مل جائے نا تو پھر تو کھلا سا پلاٹ ہو جائے گا. اللہ اکبر. اور دوسرے کی بات سنیے، اس نے کہا میرے بھائی بہت شکریہ، اب مجھے اس کی ضرورت نہیں رہی. بھائی کیوں ضرورت نہیں رہی؟ کہا آج کی رات ہمارے نبی پر ایک ایسی آیت اتری ہے جس نے اس دنیا میں ہماری تھوڑی بہت جو دلچسپی تھی وہ بھی ختم کر دی ہے. وہ کیا؟ اقترب للناس حسابہم وہم فی غفلۃ معرضون، کہ لوگوں کے حساب کا وقت قریب آ گیا اور وہ ابھی تک غفلت میں منہ موڑے ہوئے ہیں. یعنی اب میں زمین کا ٹکڑا تم سے لوں گا تو میرے حساب میں پڑ گیا، تو مجھے وہاں جا کے حساب دینا ہوگا، تو میں اپنے آپ کو اس میں کیوں ڈالوں؟ ذرا سوچے، لائبلٹی لگنے لگتی ہیں دنیا کی نعمتیں اگر بندے کی آنکھ کھلی ہو. تو لہذا اسلام اگر سچا ہو نا، سچی دینداری ہوگی نا، تو آپ لینے والے نہیں देने वाले बनेंगे। सच्ची दीनदारी क्या है? आपको देने की फिक्र पड़ जाए लेने से ज्यादा, फिर मुतालबात की बजाय हकूक को अदा करने पर आपका जोर होगा। जरा गौर कीजिए कि मगरबी दुनिया सारी की सारी, ख्वाब वो सरमायादाराना हो ख्वाब वो सोशलिस्ट निज़ाम हो, एक तूफान बदतमीजी है। मजदूर कहता है कि मेरे हकूक दो, सरमायादार इसके हकूक देने की बजाय इसको बेवकूफ़ बनाता रहता है। दोनों तरफ से मुतालबात की भरमार है, हर शख्स देने की बजाय मांगने वाला है, अपना अपना फर्ज अदा करने की बजाय अपने अपने हकूक का मुतालबा कर रहा है। मजदूर अपने हकूक मनवाने के लिए हड़ताल पर हड़ताल करता है, कारखानादार जवाबी कार्रवाई के तौर पर मजदूर पर जुल्म और कारखाने पर तालाबंदी का हरबा इस्तेमाल करता है। अल मुख्तसर ये कि अदायगी फर्ज की बजाय चार सू मुतालबात की फिजा है। ऐसे ही है ना? अच्छा, अल्लाह के नबी के दौर में क्या था? मुतालबे होते थे, हकूक दो, विमेन राइट्स, लेबर राइट्स? नहीं, वहां तो सहाबा के क्या पूछते थे? अल्लाह के नबी ये बताइए कि हमारी बीवी का हम पे क्या हक है? मर्द आके पूछते थे बीवियों के हकूक क्या है, बीवियां नहीं पूछती थी कि हमारे क्या हकूक हैं। फिर इसी तरह आप देखिए कुरान में दो जगह आयत आती है ना सूरह बकरा में, या सलूनका माज़ा युनफिकुन, ये आपसे सवाल करते हैं कि हम क्या खर्च करें। उस दौर में पैसे वाले लोग आके पूछा करते थे हम कहाँ लगाएं, आज दीन वाले उनके पीछे फिरते हैं कि अल्लाह के लिए हमें कुछ दे दो। तो पता चला कि हम ठीक दौर में नहीं गुजर रहे, हमारी सोच दीन वाली सोच नहीं है। फिर इसी तरह आज एक रिवाज है, हड़ताल कर दो, एजिटेशन, मुतालबे। तो इस्लामी तारीख में हड़तालों का वजूद ही नहीं है। इस्लाम की 1400 साल तारीख में ऊंच नीच भी आई, कारखाने भी रहे, जागीरें भी रहीं। आपको कोई एक वाकया भी ऐसा नहीं मिलेगा कि मजदूरों ने हड़ताल यानी स्ट्राइक कर दी हो कि हम ये काम नहीं करते, हमें हमारे पूरे हकूक दिए जाएं। यहाँ तो आप देखते हैं पूरी पूरी एयरलाइंस हड़ताल कर देती है ना। आप देखें अगर किसी को ज़रूरी जाना है, हड़ताल हो गई। पिछले दिनों आपके इधर भी हुई हुई थी। अब कोई जिए कोई मरे, आप अपनी जिम्मेदारी से हाथ उठाएं। क्यों? क्योंकि हमारे मुतालबे पूरे किए जाएं। तो जब अल्लाह का डर होता है ना, तो दूसरों के हकूक पूरा करने की आपको ज़्यादा फिक्र होती है इसकी निस्बत कि आपको इसके बदले में मिल क्या रहा है। पूरी 1400 साल तारीख में ऐसा तो नहीं है कि मुसलमानों ने कभी कोई कारखाना नहीं लगाया, मुसलमानों के पास कोई जागीर नहीं थी, इनके पास कोई काम करने वाले मजदूर नहीं थे। लेकिन कोई एक वाक्या भी ऐसा नहीं कि मजदूरों ने ये कहा हो कि हमको हमारा हक नहीं मिल रहा, हम काम नहीं करते। यानी रोज़े अव्वल के ज़माने में भी हमारे यहाँ यही कैफियत रही कि एक शख्स जो सरमायादार है, जागीरदार है, वो इतना एहतमाम ज़रूर करता है कि मज़दूर को इनका हक बल्कि इनसे कुछ ज़्यादा ही मिले। मुसलमान मजदूर को ये फिक्र लगी रहती है कि मुझे मेरा मालिक 8 घंटे की मजदूरी यानी उजरत देता है, दरमियान में पानी भी पीता हूँ, खाना भी खाता हूँ, आराम भी कर लेता हूँ, नमाज पर भी चला जाता हूँ, पता नहीं मेरी ये रोज़ी हलाल की बनती है कि नहीं। बेहतर है कि मैं 8 घंटे की बजाय 9 घंटे काम करूं। यानी हर शख्स को ये फिक्र लगी हुई है कि मैंने अपना हक पूरा अदा किया है कि नहीं। यानी इस्लामी माशरे में ऐसा नहीं होता कि हर शख्स मुतालबे ही मुतालबे कर रहा हो कि लाओ 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 और ख़ुद कुछ करने या कुछ देने को तैयार ही नहीं है। बात सच रहे? आज क्या होता है, अक्सर मैं दूसरों को तो नहीं जानती लेकिन अपने कल्चर के लोगों को तो बंदा जानता है, जिस मुल्क भी जाते हैं ना, चोर दरवाजे ढूंढो पैसे कमाने के। चूंकि टैक्स दे रहे हैं तो फिर इनसे पैसे लो। आप देखिए कि गवर्नमेंट ने कुछ सहूलियात दी होती है ना, हर जगह दी होती हैं, सबको पता है। मुझे तो कुछ पता भी नहीं इतना, आप लोगों को तो यहाँ रहते हुए माशाल्लाह मुद्दतें गुजर गई। आज भी आप इमेजिन करके देखें कि जितने हम मुसलमान लोग इन मुल्कों में रहते हैं और जो बेनिफिट्स लेते हैं, एक तो आपके शरई हक है, ठीक है, आप टैक्स पे करते हैं, गवर्नमेंट आपको देती है, लेकिन एक वो है जो आप कर करके अपनी हालत उनको दिखाते हैं और मजबूर बन के दिखाते हैं, क्या वो ठीक है? क्या वो कमाई जायज़ होगी? गवर्नमेंट को बेवकूफ़ बनाना क्या बड़ी बात है? और कई लोग ऐसे सुनने में आते हैं कि गवर्नमेंट से भी पैसे खाते हैं और खुद फिर दूसरे तरीकों से कमाते भी हैं। हम कितने सुकून से कहते हैं मैं तो कहती हूँ ये नौ अपने पाकिस्तानियों की वजह से बख्शे जाने हैं, अगर इसके नसीब में ईमान हुआ तो। जितनी बातें हम बैठ के नौब को करते हैं, और फिर जितना नौब है कि नौब है लफ्ज क्या है, वी है, वी हुआ ना नौब, सही कहा मैंने। फिर यानी आप देखिए कि वो आपको अगर सहूलत, मैं खुद अक्सर सोचती हूँ ऐसे, आपको नहीं, इस शहर में कितने लोग रहते होंगे ना, कितनी आबादी है इनकी, कितने घर टूटे हुए। अच्छा मैं इंटरेस्ट के लिए किसी से बात कर रही थी, मैंने कहा अच्छा जब किसी का घर टूटता है, ये तो मैंने अक्सर औरतों से लड़कियों से सुना है कि नौब उनको सपोर्ट करती है, फिर नौब उसको घर देती है, फिर उसको अलग से पैसे भी देती है, फिर बच्चा है तो उसको भी देती है। तो मैंने उनसे पूछा कि क्या मर्द को भी देती है? हमारे कल्चर में तो ये है ना कि औरत अब बेचारी किधर जाए, तो क्या इस कल्चर में मर्द भी बेचारा होता है या औरत भी है? तो मुझे उन्होंने कहा कि अगर बच्चा मर्द के पास हो तो नौब उसको भी देगी, अगर कोई कमा नहीं रहा या उसके पास जॉब नहीं है। तो मैंने सोचा ये हुकूमत तो खोखली हो जाती होगी लोगों को दे दे के, जितने यहाँ घर टूटते हैं, जितने यहाँ सिंगल मदर्स हैं, जितने बच्चे अलग से अलग हुए पड़े हैं। तो ये कानून तो इन्होंने बना लिए हुए, याद रखिए 8, 10, 20 साल रह गए हैं, ये सब खत्म हो जाएगा काम, क्योंकि जिस तरीके से गवर्नमेंट को आप कहते हैं चलो जी टैक्स हमने थोड़ा दिया, लेकिन अब एक बंदा उसने एक साल में कितना को टैक्स दिया होगा, या 5 साल उसने काम किया अभी तक तो कितना टैक्स दिया होगा, लेकिन अब अगर नौब उसको एक महीने में 15-20 हजार रुपये दे रही है तो एक साल में वो कितने लाखों ले रहा है। हकूक मांगना और बात है, लेकिन जायज तरीके से, कभी भी इस बात में इस बात पे ना रहें कि ये नॉन मुस्लिम हुकूमतें आप जो मर्जी कर लें, कल हिसाब होगा। तो जायज आपका हक है, झूठ नहीं बोलना आपने, नाजायज नहीं लेना, धोखा नहीं देना। ये तड़प कब लगती है? जब वही अल्लाह का हिसाब का याद आ जाता है कि तुम तो वहां ले चुके हो। हज़रत उमर रज़ी अल्लाह अन्हु को एक मौके पे ठंडा पानी ऑफर किया गया था गर्मी की दोपहर में, जबकि प्यास भी थी, पीने के करीब थे कि वापस कर दिया। क्यों? कहा मुझे खौफ आ गया कि अल्लाह कहीं क़यामत के दिन ये ना कह दे कि उमर तेरी सारी जिंदगी की नेकियां इस काम आ गई कि मैंने तुझे ठंडा पानी तो पिला ही दिया था, आज मेरे पास तेरे लिए कुछ नहीं। तो याद रखिए यह एहसास सच्ची दीनदारी के बगैर पैदा नहीं होता। मैं झूठ नहीं बोलूंगा, जो है वो है। फिर एक और बात है, और वो क्या है, एक और तहकीक है, मगरबी दुनिया ये शोर मचा रही है कि अकलियतों के साथ पाकिस्तान में ज्यादती हो रही है, यानी जो मिनोरिटीज़ हैं, जो दूसरे रिलीजन्स के लोग हैं पाकिस्तान में, उनके साथ ज्यादती होती है। ये सब ड्रामाबाजी है। हुआ यूं कि ये अपना वाक्य सुनाते हैं कि मैं अमेरिका में था, पाकिस्तान से एक नौजवान अमेरिका गया। ड्रामा इसने ये रचाया कि वो कादियानी है, पाकिस्तान में कादियानियों पर बड़ा जुल्म हो रहा है और मुझे जान माल और इज्जत की हिफाजत चाहिए, लिहाजा मुझे अमेरिका में पनाह दी जाए। वो कादियानी नहीं था, इसको पनाह मिल गई, अमेरिका में इसने मुलाजमत कर ली, फिर वो बदबख्त वहां सेटल हो गया, यानी वहीं रहने लगा। मैंने इसको कहा कि तुझे मुलाजमत तो मिल गई, लेकिन जो शोहरत, जो बदनामी तूने मुल्क को दी है, इसके लिए तुमको डूब मरना चाहिए। बस वक्त वक्त ये हरकतें कर रहे हैं। क्या कर रहे हैं? कादियानी नहीं होते, लेकिन सिर्फ वीजा लेने के लिए कादियानी बनते हैं। और ये बातें तो आपने भी सुनी होंगी इधर। वो कहते कागजों में मजहब बदला है। हम ऐसे लोगों को जानते हैं कई? वो कहते हैं हम असाइलम पे आए हैं, पनाह दे रहे, हमारे मुल्कों में तो इतना जुल्म हो रहा है हम पे। बाज़ औरतें सिर्फ ये साबित करने के लिए कि पाकिस्तान में हम पे बड़ा जुल्म हो रहा था, हम इधर है, कितना को दिन रह लेंगे आप? ये मामला कब बिगड़ते हैं? आप देखिए ये तल्ख टॉपिक है, हम ये नहीं सुनना चाहते, लेकिन दीन का ये हिस्सा है। बाज़ दफ़ा बेर कड़वे भी होते हैं, बस लोग दीन के नाम पर एक ऐसा कड़वा फल बन के दुनिया को दिखाते हैं, फिर लोग ऐसा इस्लाम कैसे कबूल करें? फिर ये रुझान भी चला है कि वीजा लेने के लिए और पूरी दुनिया को अपनी तरफ मुतवज्जे करने के लिए नौज़बिल्लाह इस्लाम के खिलाफ और अल्लाह के नबी की शान के खिलाफ बोलते हैं, ताकि एक हंगामा खड़ा हो जाए और रातों रात हमें वीजा मिले और किसी यूरोपी मुल्क में पनाह मिल जाए। कभी भी ऐसा कुछ काम होता मुझे बताएं कि पाकिस्तान की या इस्लाम की इज्जत होती है कि बेइज्जती? आज वो क्यों कहते हैं कि ये मुल्क बहुत जुल्म कर रहे हैं? क्योंकि हमने परसेप्शन ये दिया ना। फिर मैं अक्सर सोचती हूँ, ये बात मैंने अमेरिका में तो बहुत ही कही, जब पिछले चंद छह माह पहले जो भी वहां दर्स हुए, कि क्या ये पॉसिबल है कि हम एक साल का गोल बनाएं? 2016 में नॉर्वे में कोई एक डाइवोर्स भी फाइल नहीं होगी जो मुस्लिम घरों में हो, कोई एक औरत भी गवर्नमेंट से सपोर्ट नहीं चाहेगी। क्या ये लोग सोच में नहीं पड़ जाएंगे कि मुसलमान घरों में तलाकें क्यों नहीं होती, इनके मर्द इतने टेकिंग केयर क्यों है, और इस पूरे साल में कोई एक मुस्लिम भी सिक लीव पे ना आए, इल्ला ये कि जो उनको प्रेगनेंसी है, जो एक फितरी चीजें हैं। तो ये सोचेंगे ना कि ये मुसलमान बीमार क्यों नहीं होते, तो क्या ये चीजें इनको इस्लाम में इंटरेस्ट नहीं लेने देंगी। कोई एक बच्चे के बिगड़ने की बात ना, कोई एक बार्नेवान में केस ना जाए कि बच्चा जो है मुसलमानों का और उसको पकड़ो, ये आपकी मेरी खामोश दावत होगी। लेकिन अगर कहानी इसे उलट हो, बल्कि लोग कहते हैं कानून इन्होंने बनाए हुए हैं, फायदे सारे इस वक्त मुसलमानों को मिल रहे हैं, बच्चे भी मुसलमानों के ज्यादा, इनसे शादियां भी मुसलमानों ही की ज्यादा होती हैं, और घर भी इनके ही टूटते हुए दिखते हैं। ये तो घर बनाते ही कोई नहीं है, इनके टूटेंगे कहाँ। फिर मैंने किसी से एक बड़ा पर्सनल सवाल किया, मैंने कहा कि ये शादी टूटती है सिंगल पेरेंट को तो देते हैं बच्चे का, तो इलीगल जो बच्चे इस सोसाइटी में होते हैं उनको भी गवर्नमेंट देती है? तो उन्होंने कहा देती है। इनको कोई फर्क नहीं पड़ता कि ये बच्चा वेडलॉक से पैदा हुआ है या जो जो बच्चा पैदा होगा उसको गवर्नमेंट ने सपोर्ट करना है। कितने देखिए बोझ हैं गवर्नमेंट पे। आप सच्चा इस्लाम लेकर आए, आप पूरी दुनिया की ताकत बन जाएंगे जितना माल आपके पास है, लेकिन वो आता भी है तो लोगों को दे दिला के खत्म भी तो हो जाता है ना। तो अगर ये मामले हम अपने दिखाएं लोगों को, फिर देखिए कि लोग कैसे इस्लाम की तरफ अट्रैक्ट होते हैं। हमारा हाल यह है कि आज हमने इस्लाम की बेइज्जती कराई हुई है, अपनी इज्जत बनाते हैं। हमारी 1400 साल तारीख में कभी अकलियतों ने ये शिकायत नहीं की कि हम पर ज्यादती हो रही है। हमारे मंदिर, हमारे गुरुद्वारे, हमारी इबादत गाहों को जला दिया गया, या हमें मजहबी आजादी नहीं दी जा रही। हद तो यह है कि इस्लाम का वो जमाना भी जो कि इंतहाई खतरनाक खाना जंगी का जमाना था, और अकलियतें भी हमारी इस्लामी ममलिकतों में मौजूद थी, यानी जंगे जमल और जंगे सफीन, जब हमारे पांव उखड़ गए थे और अकलियतों को भी हमने अपने यहां सिर्फ जगह दी थी, वो चाहते तो इसी वक्त आजाद हो सकते थे। इस 30, 40, 50 साल के अरसे में एक खूबसूरत मौका था कि हमें लात मार के कहते कि हम आपसे आजाद होते हैं, लेकिन ऐसी कोई सूरत पैदा नहीं हुई। इसकी बुनियाद क्या थी? सिर्फ ये कि आप सल्लल्लाहु अलैहि वसल्लम की तरबियत और खिलाफत राशिदा के निज़ाम ने एक ऐसा इस्लामी माहौल पैदा कर दिया था कि लोग इंसाफ पर कायम हो गए थे। ये है मामलात की सच्चाई और यही है दीनदारी। खौफ आता है ये टॉपिक सुनते हुए? खतरे की बात है कि नहीं? किसी से भी बंदा शेयर ना करे ना, तो अल्लाह को तो पता ही होता है। तो मेरे आपके अकीदे, हमारी इबादत, हमारे ईमान का तकाजा है कि हम अपने मामलात में केयरफुल हो जाएं, एहतियात करें। मिसाल है, आप कहते हैं किसी ने आप पे ज्यादती की, चले हुकूमत को तो पीछे कर दे, थोड़े से नीचे के लेवल पे बात करते हैं। आप कहते हैं मेरे साथ मेरे फलां रिश्तेदारों ने ज्यादती की। होश हो, किस बात पे? उन्होंने आपके साथ ज्यादती की है, आपने उनके साथ नहीं की। हजरत अली रजी अल्लाह तआला अन्हु का एक कॉल है, कहते हैं कि क्यामत के दिन मैं मजलूम बन के आऊं, ये मुझे पसंद है, लेकिन ये मुझे गवारा नहीं कि मैं जालिम बन गया हूं। सब्र कर ले बर्दाश्त, चुप हो जाए, सह ले। क्यों? कहीं मेरे से ज्यादती ना हो जाए। बाज़ दफा बराबरी की इजाजत है। ला युहिब्बुल्लाहुल जहर बिसुई इल्ला मन जुलिम। अल्लाह ताला कहते हैं मुझे पसंद नहीं है कि तुम बुराई का जवाब बुराई से दो। हाँ, जिस पे ज्यादती हो चुकी हो फिर वो हक ले सकता है, लेकिन सहाबा उसमें भी डरते थे। क्या? कि ज्यादती ना हो जाए। किसी ने आपके साथ थोड़ी ज्यादती की और आप दूसरे को सुनाने में और से और बातें करने लग गए। और याद रखिए कि अल्लाह के वादे सच्चे हैं।